रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 वटा संस्थालाई पर्यवेक्षणको अनुमति। विदेशी नागरिकको सुरक्षा, सम्भावित अपराध नियन्त्रणका लागि अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुरू। नेपालको उत्तरी र सुवागढ़ी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालन। र स्विजरल्याण्डको क्रान्स मोन्टाना शहर स्थित एक बारमा आग लागि हुँदा कम्तीमा 40 जनाको मृत्यु। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी पर्यवेक्षणका लागि 51 वटा संस्थाले निवेदन दिएका थिए। राष्ट्रियतर्फ 10 र अन्तर्राष्ट्रियतर्फ 1 संस्थाको आवेदन अस्वीकृत गरिएको छ। आयोग पदाधिकारीको हिजोको बैठकले थप 9 वटा राष्ट्रिय संस्थालाई अनुमति दिँदा निर्वाचन पर्यवेक्षण गर्ने संस्थाको संख्या 40 पुगेको हो। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेश गरेका राजनैतिक दललाई बोलाएर देखिएका त्रुटि औल्याउने काम गरिरहेको छ। राजनैतिक दललाई बोलाएर त्रुटि औल्याउने काम गरिरहेको र पेश भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेश गर्न यही पुष 20 गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुल बहादुर जीसीले बन्द सूची पेश गर्ने दलले समावेशीको क्लस्टर मिलाए नमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिनुभयो। आयोगमा यही पुष 13 र 14 गते 64 राजनैतिक दलले बन्द सूची पेश गरेका थिए। गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य सहित निर्वाचनको तयारीमा लागिसकेको बताउनु भएको छ। अध्यागमन विभागद्वारा आज आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली एफएनएमआईएस कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले यस प्रणाली एक कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियान बीचको वार्ता सकारात्मक भएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाई पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो। वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरू गम्भीर चासोका साथ लिनुभएको थियो भने संयोजक प्रसाईले अभियानको मागप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको जनाइएको छ। विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्रलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले चलचित्र विकास कोष स्थापना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने तथा नेपालका विभिन्न समुदायका मातृभाषामा निर्माण हुने चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने विषय विधेयकमा समेटिनुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका 7 खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै 4 जना विरूद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ। कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरूङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, इन्जिनियर आशिष साक्य तथा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र उसका प्रोप्राइटर लाल बहादुर मल्ललाई प्रतिवादी बनाइएको छ। निर्माण कार्य अघि नबढ़ेको अवस्थामा पनि कुस्मा नगरपालिकाले 2 पटक गरी 21,76,000 रूपियाँ पेस्की भुक्तानी गरेको, पेस्की फर्च्योर नगरी ब्याङ्क जमानतको म्याद सकिन दिएको र पहिलो बिलभन्दा बढ़ी रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसरी सार्वजनिक खरिद नियमावली विपरीत काम गरी 1,13,44,216 रूपियाँ 86 पैसाको सरकारी हानि नोक्सानी भएको आयोगको निष्कर्ष छ। नेपालको उत्तरी रसुवागढ़ी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले मितेरी पुल बगाएपछि बन्द भएको नाका आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। नाका सञ्चालनका लागि चीन सरकारले 91 मिटर लम्बाईको बेली ब्रिज निर्माण गरे पश्चात सवारी साधन सञ्चालनमा आएको उहाँले बताउनुभयो। दुई हप्तादेखि घाम नलाग्दा बाँके लगायत तराईका जिल्लाका नागरिकको दैनिकी कष्टकर बनेको छ। अत्यधिक चिसो बढ़ेपछि बाँकेमा स्थानीय सरकार र नेपाली सेनाले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ भने विद्यालयहरूमा सार्वजनिक विदा समेत दिइएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
अत्यधिक बढ़ेको चिसोका कारण नागरिकहरूको दैनिक जीवनयापन कठिन हुन थालेपछि स्थानीय सरकारले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएका हुन् नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा।
दाउरा वितरण चाहिँ हामीले मेनमेन छोकहरू भिडभाड हुने ठाउँहरूमा सुरक्षित दाउराहरू खसालेर हामीले आगो पार्ने काम गर्छौं।
विगत दुई हप्तादेखि नेपालगंजमा घाम लाग्न सकेको छैन। साँझ बिहानको बाक्लो हुस्सु र दिनभर चल्ने चिसो हावासँगैको शीतलहरले आम नागरिकको दैनिकी कष्टकर छ। चिसोले बाल बालिकाहरू बिरामी पर्न थालेपछि स्थानीय पालिकाहरूले विद्यालयहरूमा समेत सार्वजनिक विदा दिएका छन्। नेपालगंजका नगर प्रमुख प्रशान्त विष्ट।
केही दिन टाढो विदा पनि दिएका छौं। सार्वजनिक सूचना मार्फत ज्येष्ठ नागरिक गर्भवती महिला र आमा बुवाहरूलाई घरबाट अति आवश्यक बाहेक ननिस्कनु होला र सार्वजनिक सूचना गरे।
चिसोका कारण अस्पतालहरूमा बिरामीहरूको चाप अत्यधिक बढ़ेको छ। श्वास प्रश्वास दम लगायतका बिरामीहरू अस्पतालमा 3 गुणाले बढ़ेको चिकित्सकहरू बताउँछन्। केयर सिटी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर उज्जवल अरियाल चिसोबाट जोगिन न्यानोमा बस्नु नै उपयुक्त विकल्प भएको बताउनुहुन्छ।
मेन चिसोबाट जोगिनु पर्यो, न्यानोमा बस्नु पर्यो, ताजा कुराहरू खाने, ताते झोल लुगाहरू खाने, चिसो धुवा धुलोबाट जोगिनु पर्यो। दमको रोगी र कुनै पनि दीर्घ रोगीले चाहिँ आफ्नो औषधि नियमित रूपमा सेवन गर्नु पर्यो।
अत्यधिक चिसो बढ़ेपछि नेपाली सेनाले समेत सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण गर्दै आएको छ। यस्तोमा सरकारी निकायको सतर्कता, स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन र नागरिक स्वयंको सावधानीले मात्र चिसोबाट हुने क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ। बाँकेमा यस वर्ष 36,000 घर परिवारका 1,76,000 मानिस शीतलहर र चिसोबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपाल र प्रेस काउन्सिल नेपाल बीच मूलधारका संचार माध्यमको प्रभावकारिता, विश्वसनीयता र आचार संहिताको कार्यान्वयन सम्बन्धमा आज छलफल भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले सोच र कार्यशैली बदलेर पत्रकारिताको विश्वसनीयता बढ़ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन जनता पहिलो भन्ने मूल मन्त्रका साथ अगाडि बढ़िरहेको बताउनुभयो। ललितपुर स्थित नक्खु कारागारबाट जेएनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दी मध्ये 30% अझै सम्पर्कमा आएका छैनन्। गत भदौ 24 गते नक्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका 1,280 जना कैदीबन्दी फरार भएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डको स्विस स्की रिजोर्ट शहर क्रान्स मोन्टाना स्थित एक बारमा आगलागी हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ भने 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। पर्यटकका लागि चर्चित सो बारमा नयाँ वर्ष मनाउन भेला भएका विदेशीहरू मारिएका हुन सक्ने प्रहरीको अनुमान छ। नयाँ वर्ष मनाउन भेला भएका बेला आगलागी भएको थियो। प्रहरीले आगलागीको अनुसन्धान शुरू गरेको छ। प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतिशबाजी प्रयोग गर्दा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। युक्रेनको खेर्सन क्षेत्रमा क्याफे र होटलहरूलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा कम्तीमा 24 जनाको मृत्यु भएको छ। घटनामा 50 भन्दा बढ़ी घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जेएनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको कुल दावी मध्ये 5,48,25,00,000 रूपियाँ भुक्तानी गरेको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल 3,316 बीमा दावी परेको थियो, जुन करिब 23,47,00,000 रकम बराबरको रहेको थियो। प्राधिकरणमा 14 निर्जीवन बीमा कम्पनी र 4 लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अवधिक तथ्याङ्क अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दावी रकम मध्ये सम्पत्ति बीमातर्फ 712 बीमा दावीको दावी रकम करिब 19,05,00,000 मध्ये करिब 3,93,59,00,000 र मोटर बीमातर्फ 2,321 बीमा दावी मध्ये करिब 3,46,16,00,000 मध्ये करिब 1,39,25,00,000 भुक्तानी भएको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब 3,02,00,000 अग्रिम भुक्तानी सहित पुनर्बीमा दावी भुक्तानी गरेको थियो। भर्चुअल सम्पत्ति, क्रिप्टो मुद्रा, स्थिर मुद्रा, टोकन, एनएफटी र भर्चुअल सम्पत्ति सेवा प्रदायकसँग सम्बन्धित गम्भीर जोखिम बारे नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय सूचना इकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदन 2025 डिजिटल सम्पत्तिहरूले विश्व वित्तीय प्रणालीमा नयाँ अवसर ल्याए पनि नेपालमा यसले अवैध आमदानी लुकाउने, पैसाको शुद्धिकरण गर्ने, आतंक वित्त पोषण गर्ने खतरा बढ़ाएको जनाएको छ। पछिल्ला वर्षहरूमा बैंकहरूले पठाएका शंकास्पद कारोबार प्रतिवेदनमा भर्चुअल सम्पत्ति प्रयोगसँग सम्बन्धित गतिविधि बढ़दो देखिएको प्रतिवेदनले उल्लेख गरेको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा गत सन् 2025 भ्रमण गर्ने विदेशी पर्यटकको संख्या 18.71% वृद्धि भएको छ। सन् 2024 अनुपातमा सन् 2025 मुस्ताङ को भ्रमण गर्ने पर्यटकहरूको संख्या 25,400 वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसुमले जनाएको छ। सन् 2025 जनवरीदेखि डिसेम्बर 31 तारीकसम्म त्यहाँ कुल 1,61,122 जना विदेशी पर्यटकहरू भित्रिएको एक्याप जोमसुम कार्यालयका प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। पर्वत जिल्लाको दक्षिण क्षेत्रमा सुन्तला खेती विस्तार हुँदै गएको छ। पर्वतको पयु गाउँपालिका अन्तर्गतका भरमा, भुर्तेलथोक, घुमसुम र कुबिन्डे क्षेत्रमा सुन्तला खेती क्रमिक रूपमा विस्तार हुँदै गएको स्थानीय किसानहरूले बताएका छन्। पयु गाउँपालिकाको भर्मामा करिब 12 घर र कुबिन्डेमा करिब 20 घर किसानले सुन्तला खेती गर्दै आएका छन्। कुबिन्डेमा यस वर्ष मात्र 500 सुन्तलाका नयाँ बिरूवा रोपिएको कुबिन्डेका सुन्तला उत्पादक किसान धनबहादुर राणाले जानकारी दिनुभयो। त्यस क्षेत्रबाट यस वर्ष करिब 4 टन सुन्तला उत्पादन भएको किसान राणाले जानकारी दिनुभयो। त्यस्तै ब्यादी गाउँपालिकाको क्यू डाँडाका गणेश बहादुर गुरुङले 7 वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनु भएको छ। करिब 100 रोपनी क्षेत्रफलमा 1 करोड़ लगानी गरेर गुरुङले सुन्तला खेती गर्दै आउनु भएको छ। उहाँको बगैंचामा 3,200 सुन्तलाका बोट रोपिएका छन्।
अब खेल समाचार अजय बमबाट।
भारत र श्रीलंकामा आगामी फेब्रुअरी 7 मार्च 8 तारीकसम्म आयोजना हुने आईसीसी T20 विश्वकपको ट्रफी टूर नेपालमा 3 हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले पुस 21 23 ट्रफी टूर गर्न लागेको जानकारी गराएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप अघिको ट्रफी टूरमा नेपाललाई समेटेको हो। भारत र श्रीलंकामा आगामी फेब्रुअरी 7 मार्च 8 तारीकसम्म आयोजना हुने आईसीसी T20 विश्वकपको ट्रफी नेपालमा पुस 21 गते आइपुग्नेछ। आईसीसीका अनुसार ट्रफी टू एसियाली देशमा आयोजक भारत, श्रीलंका, नेपाल, कतार, ओमान, बहराइन र मंगोलियामा लगिनेछ। नेपालले तेस्रो पटक T20 विश्वकप खेल्दैछ। विश्वकपमा नेपाल समूह सीमा परेको छ। कठिन मानिएको यस समूहमा नेपाल सहित 2 विजेता वेस्टइण्डिज, 1 विजेता इङ्ल्याण्ड, बंगलादेश र इटाली रहेको छ। नेपालले इङ्ल्याण्ड र इटालीसँग पहिलो पटक खेल्नेछ। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ। इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो। युरोप क्षेत्रको छनौटबाट स्कटल्याण्डलाई पछि पार्दै नेदरल्याण्ड र इटालीले विश्वकपमा स्थान बनाएका थिए। विश्वकपमा सहभागी 20 टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। साबिक विजेता हेल्प नेपाल स्पोर्ट क्लब र नेपाल पुलिस क्लबले 9 एनबीए च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फको सेमी फाइनलमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन्। बिहिबार दुवैले क्वार्टर फाइनलमा जित हासिल गरेसँगै फाइनल प्रवेशका लागि यी दुई टोली भिड्ने पक्का भएको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडहलमा सम्पन्न अन्तिम 8 पहिलो खेलमा हेल्प नेपालले गुडालिङ कण्ठ भलिबल क्लबको चुनौती 3-0 सोझो सेटमा पन्च्यायो। दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली पुलिसले पनि कोशी प्रदेश भलिबल संघलाई 3-0 सोझो सेटमा पाखा लगायो। तेस्रो खेलमा भुकुम पश्चिम ट्रेनिङ सेन्टर पनि सेमी फाइनलमा प्रवेश गरेको छ। एपीएफ क्लबलाई 3-1 सेटले हराउँदै रुकुम पश्चिम अन्तिम चारमा पुगेको हो। सेमी फाइनलका खेलहरू शुक्रबार हुनेछन्।
अब मौसम। आज राति कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुने तथा तराई भूभागका केही स्थानहरूमा हुसु रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 संस्थालाई पर्यवेक्षणको अनुमति। विदेशी नागरिकको सुरक्षा सम्भावित अपराध नियन्त्रणका लागि अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुरू। नेपालको उत्तरी र सुवागढ़ी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालन। र स्विजरल्याण्डको क्रान्स मोन्टाना शहर स्थित एक बारमा आगलागी हुँदा कम्तीमा 40 जनाको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।